32 आयत निकाल लें। अल्लाह ताला ने उस आयत में फरमाया था, पहले हम कर चुके हैं, दोबारा से देख लें। उन लोगों को जो ईमान लाए, जो यहूदी हुए, नसरानी हुए, साबी हुए। साबी कौन लोग थे? वो इराक में रहते थे वो लोग, और उनका कहना ये था कि हम दीन इब्राहिमी पे हैं। लेकिन उनके यहाँ बहुत बिगाड़ आ गया, और जैसे बाकी लोग मुशरिकीन मक्का भी तो कहते थे हम इब्राहिम अलैहिस्सलाम के दीन में से, लेकिन जाहिर है आहिस्ता आहिस्ता जब बिगाड़ आता जाता है तो फिर डिफरेंट और चीजों को पूजने लगते हैं, तो ये भी सितारों को पूजने लगे थे फिर। अच्छा, अब हमने जैसे जाहिर अल्फाज देखे तो हमें ऐसे लगा कि इसमें ये कहा जा रहा है कि कोई भी जो अल्लाह पर आखरत पर और नेक काम करेगा, जैसे लोग कहते हैं कि बहुत चैरिटी वर्क फलां करता है वो तो जन्नत में जाएगा, तो हाँ बस गॉड पे उसका ईमान है और डे ऑफ जजमेंट एक है, वो तो एंड ऑफ टाइम आना ही है, दुनिया ने तो खत्म होना ही है, तो जैसा तैसा भी ईमान है आखरत के ऊपर तो बस ठीक है, अब तो उसको जन्नत में ही जाना चाहिए, और उसकी दलील इस आयत को देते हैं। तो इस तरह तो देखा जाए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन काला ला इलाहा इल्लल्लाह दखलल जन्ना, जिसने कहा ला इलाहा इल्लल्लाह वो जन्नत में दाखिल होगा, तो इसका मतलब ये है कि मोहम्मद रसूलुल्लाह कहने की जरूरत नहीं है और किसी अमल की भी जरूरत नहीं है। तो पहली तो मैंने आपको ये बात बताई थी कि किसी एक हदीस को लेके या किसी एक कुरान की आयत को लेकर हम और पूरे इसके ऊपर नहीं रख सकते कि जो है ना जो कि देखिए ये तो यहाँ पे ईमान लाने की जरूरत ही नहीं आप सल्लल्लाहु अलैहि वसल्लम पे, जब पहले आ चुका है वो आमिनू बिमा अंज़ल्तु मुसद्दिकन लिमा मअकुम वला तकूनु अव्वला काफिरिन भी, जब हम पहले पढ़ चुके हैं मैंने आपको वो रुकू बहुत बताया कि बहुत ही अहम रुकू है, बहुत इंपॉर्टेंट रुकू है, और उसी में दावत दी गई है, उसी में जब कह दिया गया कि ईमान लाओ, जो नाजिल किया अल्लाह ताला ने जो नाजिल किया है उसके ऊपर ईमान लेकर आओ, तो इसका मतलब इस किताब पे ईमान लाना है ना, कुरान पे ईमान लाना है, कुरान पे ईमान लाने का मतलब यह कि आप सल्लल्लाहु अलैहि वसल्लम पे ईमान लाना है, क्योंकि वही कुरान को लेकर आया ना। तो अब ये अंडरस्टूड बात है आगे के, आगे हर जगह पे यानी आप सल्लल्लाहु अलैहि वसल्लम पे ईमान लाने की बात तो है ही है। यहां पे खास तौर पे क्या कहा जा रहा है, अगर आप इस बात को इस तरह से समझे ना, वा आमिला सालिहन के बाद ये समझे, अगर आप ब्रैकेट में ये लिख दे फी अय्यामी हिम, ये लिख दे अपने अपने वक्त में, ठीक है, तो बात पूरी तरह समझ आ जाएगी। यानी चाहे यहूदी हो, चाहे साबी हो, चाहे नसारा हो, चाहे मुसलमान हो, जो अल्लाह पर आखरत पर और नेक काम करता रहा है अपने अपने वक्त में, यहूदी थे तो वो अपने वक्त में जब उनका वक्त था, यानी जब अभी ईसा अलैहि सलाम नहीं आए थे उस वक्त उन्होंने जब ये काम किए तो वो उनके लिए अजर अजीम है, उनके लिए फिर खौफ और गम नहीं है। इसी तरह जो ईसाई हैं, नसारा हैं, जब वो अपने वक्त में उन्होंने अल्लाह पर आखरत पर और साले अमल किए, क्योंकि उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम आए ही नहीं थे, तो फिर उन पे कैसे ईमान लाते, तो वो भी फिर अपने वक्त में तो अपने वक्त के नबी पे तो ईमान लाए थे, तो वो ठीक है फिर, ठीक है। जैसे आप देखते हैं कि कई आप सल्लल्लाहु अलैहि वसल्लम की बेसत से भी पहले कई लोग ऐसे थे कि जो तौहीद पर ही थे, हजरत उमर के जैसे बहनोई हैं, हजरत फातिमा बिनते खताब के शोहर हैं हजरत सईद बिन जैद, उनके जो वालिद हैं उनका वाकया ये आता है कि वो ये कहते हुए दुनिया से चले गए कि ऐ अल्लाह मैं सिर्फ तेरी बंदगी करना चाहता हूँ मगर मुझे पता नहीं है कि मैं कैसे करूं। नहीं, वो तौहीद पे थे, आप सल्लल्लाहु अलैहि वसल्लम आए नहीं थे ना उस वक्त, वो थे तौहीद पे, तो यानी उस वक्त, लेकिन जब आप सल्लल्लाहु अलैहि वसल्लम आ गए तो फिर उन पर ईमान लाना जरूरी है। उम्मीद है कि अब बात समझ आ गई होगी। और फिर देखें यहाँ पे एक और बात, वला खौफुन अलैहिम वला हुम यहज़नून, ये बात हम पहले कहाँ पढ़ चुके हैं ये बताइए, आयत नंबर 38 निकालें, वहां पे भी आया ना फइम्मा यातियन्नकुम मिन्नी हुदन फमन तबिअ हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून, और यहाँ पे भी आया फला खौफुन अलैहिम वला हुम यहज़नून, तो क्या वहां पे क्या कहा गया, ये हिदायत मेरी तरफ से तुम्हारी तरफ आती रहेगी हिदायत, तो जो हिदायत को फॉलो करेगा उसके लिए कोई खौफ और गम नहीं होगा। तो बात वहां पे क्लियर है, वो खौफ और गम ना होने की बात वहां पे एक कंडीशन बताई गई, यहां पे दूसरी कंडीशन बताई गई, अगर तुम ये चाहते हो कि कोई खौफ और गम ना हो तो तुम्हें मेरी तरफ से आने वाली हर हिदायत के ऊपर ईमान लाना होगा और उसको फॉलो करना होगा, तो फिर कुरान पे ईमान लाना होगा। पहला वाकया जो है आयत 63 एंड 64, इसको एक ब्रैकेट कर लें कि अल्लाह ताला का एक हुक्म है, अल्लाह के किताब को कि अल्लाह की किताब से मुंह मोड़ने की सजा समझ लें हम, अल्लाह की किताब से मुंह मोड़ने की सजा, ये इसका आप टॉपिक नेम दे सकते हैं। नंबर टू है आयत 65 और 66, ये दूसरा अल्लाह ताला का हुक्म आता है और इसका आप टॉपिक दे सकते हैं कि एक नाफरमान बस्ती की इबरतनाक सजा। और नंबर थ्री, तीसरा हुक्म जो है आयत 67 से लेके फिर 73 तक, गाय जिबा करने का हुक्म। ठीक है, इस तरह से आपके लिए आसानी हो जाएगी इसको समझना इंशाल्लाह ताला। चलिए, पहला हुक्म क्या उनको मिला, क्या उनके साथ बात हुई, इन में हम आयत 63 में देखते हैं। व इज अखज़ना मीसाकुकुम, और जब हमने लिया उनसे पक्का वादा, पक्का अहद तुमसे लिया। मीसाक किस वादे को कहते हैं, जो एक होता ना आम प्रॉमिस करना, और एक होता मीसाक जिसमें दोनों पार्टीज को, जो पार्टी वादा कर रही है, जो उस कॉन्ट्रैक्ट में जा रही है, वो अच्छी तरह समझती है कि क्या चीज है जिसका मैं कॉन्ट्रैक्ट कर रही हूं। दोनों साइड्स को अच्छी तरह मालूम है, दोनों पार्टीज को। ठीक है, अल्लाह ताला ने इसका मतलब हर बात साफ साफ वाजे क्लियर कर दी हुई थी। और क्या था, कैसे था मीसाक लिया इनसे, वरफअना फौकुकुम तूर, और उठाया हमने इन तुम्हारे ऊपर तूर को, पहाड़ जड़ से उखाड़ के इनके सरों के ऊपर खड़ा कर दिया गया था, ऐसे इनसे वादा लिया गया था। ये कौन से वादे की बात हो रही है? अच्छा, थोड़ा सा हम पीछे जाते हैं तो आपको याद है कि मूसा अलैहिस्सलाम इनके लिए तौरात लेकर आए, इनके लिए किताब लेकर आए जिसमें जिंदगी गुजारने के लिए एहकामात थे। तो उन्होंने एक एतराज क्या किया, पहले तो उन्होंने ये एतराज किया, हम तो नहीं यकीन करते कि ये जो है अल्लाह की तरफ से, पहले हमें ले जाके दिखाओ। फिर याद है वो हमने बात पढ़ी थी कि मूसा अलैहिस्सलाम इनको लेकर गए तूर पे, और फिर वहां पे इन्होंने कहा हमें अल्लाह दिखाओ भी, हमें क्या पता ये अल्लाह ताला की आवाज ही है। तो फिर उसके बाद वो सारे मर गए, फिर अल्लाह ताला ने उनको दोबारा जिंदा किया। अच्छा, फिर अब मान तो गए कि हाँ अल्लाह की तरफ से ही है, लेकिन आप क्या कहने लगे, ये तो बड़ा मुश्किल है इस पे अमल करना, हमसे नहीं होता इस पे अमल। तो पता है फिर क्या हुआ, अल्लाह ताला ने तूर पहाड़ को उनके ऊपर लाके खड़ा कर दिया। अब इतना डर गए, डर के मारे कहने लगे कि हम मानते, सजदे में गिर पड़े, और सजदे में ऐसे गिरे कि जैसे इंसान डर रहा हो ना किसी चीज से, तो वो कनखियों से थोड़ा सा ऊपर को भी देखता है कि अरे कहीं मेरे ऊपर गिर तो नहीं रहा, तो एक साइड से ना मुंह निकाल के देख भी रहे थे कि पहाड़ नीचे तो नहीं आ रहा हमारे ऊपर, और साथ सजदे में भी गिरे हुए। तो इस तरह अल्लाह ताला ने इनसे अहद लिया, इसीलिए इनके हाँ ये सजदा जो है ना बहुत ही पसंदीदा समझा जाता है कि इस सजदे की वजह से हमारी निजात हुई थी, वरना पहाड़ हमारे पर गिरने लगा था। तो ये इस तरह का सजदा करते हैं कि सजदा बड़ा अच्छा है, इससे हमें हमारी जान बख्शी गई थी। तो इनके ऊपर जब पहाड़ इस तरह से खड़ा किया गया, कितना सख्त तरीके से इनसे अहद लिया गया, सोचे जरा। और इनको क्या कहा गया, खुदू मातीना कुम बे कुव्वतिन, पकड़ो इसको जो हमने तुम्हें दिया कुव्वत के साथ, अब मजबूती के साथ पकड़ना है। किसको दिया हमने तुमको, क्या चीज दी थी अल्लाह ने उनको, तौरात किताब शरीयत, ये जो तो हमने दी है ना, इसको अब मजबूती के साथ पकड़ो। कैसे पकड़ना था, बुक पकड़ के बैठ जाना था, जहां जाते उसको ले लेके फिरते रहते, कैसे पकड़ते मजबूती के साथ, यानी अब इसके ऊपर अमल होना चाहिए। किताब के सिर्फ अल्फाज की सूरत में नहीं, सफों में नहीं पढ़े रहे ये अल्फाज कि जिल्दों में बंद है और अलमारियों के ऊपर पड़े हुए हैं, बल्कि इसमें जो अहकामात हैं, जो इसमें हिदायात हैं, उनके ऊपर चल के दिखाओ, उनके ऊपर अमल करो, मजबूत पकड़ो। ठीक है, और क्या करो, नंबर टू, वज़कुरू माफी ही, और याद करो जो इसमें है। اس میں یاد کرنے کا مطلب یہ نہیں کہ بس حفظ کر لو، بلکہ کتاب کو پڑھنا، اس کو سیکھنا، اس کو اچھی طرح سمجھنا، یہ ہے اس کی تذکیر. ٹھیک ہے؟ یعنی ایک تو پہلی بات کیا ہے، خذو ما آتیناکم بقوۃن، یعنی عمل کرو صحیح طریقے سے. دوسرے، اس کو یاد رکھو. اور یاد رکھنے کا ایک طریقہ کیا ہوتا ہے؟ اس کی ڈسکشن کرنا، اس کو ہر ہر جگہ بیان کرنا. لعلکم تتقون، کس لیے یہ کرو؟ تاکہ تم متقی ہو جاؤ، تاکہ تم بچ سکو. متقی کون ہے؟ وقا کمانا کیا ہوتا ہے؟ بچنا، یعنی تمہاری نجات ہو سکے، تم اللہ کے عذابوں سے بچ سکو. تو واقعی بچنا چاہتے ہو تو پھر اس کتاب کو پکڑنا ہوگا، اس کا ذکر کرنا ہوگا. ان کو کہا گیا اس کو قوت سے پکڑو، یعنی اس کو سیریس لو نا. یہی ہمارا بھی قرآن کے ساتھ ہے کہ اللہ تعالیٰ نے فرمایا وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا، اللہ کی رسی کو مضبوطی سے تھام لو. ایک حدیث میں بھی آتا ہے یہ قرآن اللہ کا دسترخوان ہے، اس میں سے تم سے جتنا ہو سکے لے لو، یہ اللہ کی رسی ہے، اس کو پکڑو، یہ اللہ تک پہنچاتا ہے. جس نے اسے تھام لیا، اس کے لیے حفاظت کا سامان ہے، یہ حفاظت کرتا ہے اس کی، یہ رسی ہے اللہ کی. تو ہمیں بھی تو کہا گیا واعتصموا، مضبوط پکڑو اس کو، اس رسی کو مضبوط پکڑ لو. جیسے ان کو کہا گیا خذو ما آتیناکم بقوت، تو ہمیں دوسرے الفاظ میں یہی بات کہی گئی، لیکن کیا ہم نے مضبوطی سے پکڑا، قوت سے پکڑا؟ اور کیا ہم نے اس کا ذکر کیا کہ اس کی یاد دہانی ہوتی رہے؟ آپ صلی اللہ علیہ وسلم نے تو فرمایا قرآن کو سیکھو اور اس کو پڑھو، اس لیے کہ جو شخص اس کو تہجد میں پڑھے تو اس کی مثال اس کھلی تھیلی کی سی ہے جو مشک سے بھری ہو. جیسے مشک ایک خوشبو ہوتی ہے نا، ایک تھیلی ہے جس میں مشک بھری ہو اور اس کی خوشبو تمام مکان میں پھیلی ہو. یعنی جب آپ تہجد میں اس کو اٹھ کے پڑھیں گے تو ایسے ہے کہ جیسے آپ کے پورے گھر میں خوشبو پھیل جائے گی. ہم سوچتے ہیں ہم لوگوں کو بلا کے پڑھوا لیں، خود ہم پڑھتے نہیں ہیں. دیکھیں حدیث میں کیا پتا چلتا ہے کہ آپ خود تہجد میں اٹھ کے پڑھیں، آپ کے سارے مکان میں خوشبو پھیل جائے گی اس قرآن کی. اور جس نے سیکھا پھر سو گیا، پہلے سیکھو اور پھر اس کو تہجد میں پڑھو تو مکان میں خوشبو پھیلے گی. اور جس نے سیکھا اور سو گیا، یعنی تہجد نہیں پڑھی، تو اس کی مثال مشک کی اس تھیلی کی سی ہے جس کا منہ بند کر دیا گیا. تھیلی میں مشک تو بھری ہوئی ہے، خوشبو تو ہے، لیکن آپ نے منہ بند کیا ہے. کھولیں اس منہ کو، یعنی اس کو پڑھیں تہجد میں. یہ ترمذی میں، ابن ماجہ میں، ابن حبان میں یہ روایت ہے. پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا تم لوگ اللہ کی طرف رجوع کرو، اس کے یہاں قرب حاصل کرنے کا اس سے بڑھ کے اور کوئی ذریعہ نہیں ہے جو خود اللہ کی طرف سے اتری ہے، یعنی قرآن پاک. اللہ کے قریب ہونا ہے، قرب لینا ہے، شرف لینا ہے، اس کے ہاں کوئی مقام پانا ہے، تو اس کے لیے بیسٹ طریقہ کیا ہے؟ اللہ کا کلام. اور جو بھی انسان اس کو پڑھے گا، اس پہ عمل کرے گا، اس کے پیرنٹس کو ایک تاج پہنایا جائے گا جو نور سے بنا ہوگا قیامت کے دن نا، اور دو جوڑے ایسے پہنائے جائیں گے تمام دنیا ان کا مقابلہ نہیں کر سکتی. وہ پھر اس دن کہیں گے پیرنٹس اس کے کہ یا اللہ یہ جوڑے کس سلے میں ہیں؟ تو ان سے کہا جائے گا تمہارے بچے نے قرآن جو پڑھا ہے اس کے سلے میں، جو پڑھ کے عمل کرے گا. ٹھیک ہے؟ اچھا، اب آپ دیکھیں ان کو یہ جب احکامات دیے گئے، یاد اس کو قوت کے ساتھ پکڑو اور اس کو یاد کرو تاکہ تم تقوی اختیار، تاکہ تم متقی بن جاؤ، تم بچ سکو. اللہ تعالیٰ چاہتے ہیں کہ لوگ اللہ کے عذابوں سے بچ جائیں، اس کے احکامات پہ چلیں، زندگی اس کے مطابق گزاریں. لیکن انہوں نے کیا کیا؟ اچھا، اب انہوں نے وعدہ تو کر لیا، میثاق کر لیا کہ ہاں اللہ ہم چلیں گے، ہم مانیں گے، لیکن کیا ہوا؟ ہم پوری طرح عمل کریں گے، اس کے مطابق زندگی گزاریں گے. لیکن آہستہ آہستہ ٹائم گزرتا گیا، اب بھول بھال گئے اس کو. اب کیا ہوا؟ ثم تولیتم من بعد ذلک، اس کے بعد منہ پھیر لیا تم نے. یہ یعنی پہلے وعدہ کیا اور اس کے بعد منہ پھیر لیا، یہ کتاب کے احکامات ہی بدل دیے، اپنی من مانی چیزیں کر لی. اس کتاب کو اور پرپز کے لیے تو یوز کر رہے تھے، لیکن اس کو عمل کرنے کے لیے نہیں یوز کرتے تھے. तो अगर हम अपनी जिंदगियों में देखें, हमारी जिंदगियों में भी हम अल्लाह के साथ जो वादा किया हुआ है उसको कब निभाते हैं, कब इसको मजबूती से पकड़ते हैं, इस किताब को, ये बताएं। जिस वक्त हमारे ऊपर भी कोई पहाड़ आके खड़ा हो जाता है हमारे सरों पे, पता है कौन सा पहाड़ हमारे सरों पे खड़ा होता है? जब हम सीधे होते हैं, मुसीबतों का पहाड़, तकलीफों का पहाड़, परेशानियों का पहाड़, दुखों का पहाड़, बीमारियों का पहाड़, जब ये हमारे सर पे खड़ा हो जाता है तो हम बहुत अच्छे तरीके से इस वादे को निभाते हैं। आप देख लें, अगर कोई फौत हो जाए तो फिर किताब फौरन याद आ जाती है, कोई बीमार हो जाए तो फिर इस किताब फौरन खुल जाती है, नौकरी चली जाए तो फिर किताब से वजीफे फौरन याद आ जाते हैं। ये पहाड़ ही है ना, हमारे ऊपर भी जब पहाड़ खड़े होते हैं मुसीबतों के, तो तभी हम किताब की तरफ आते हैं, तभी हम किताब को मजबूती से थामते हैं। और जूं ही ये पहाड़ टल जाता है, उनसे भी जब पहाड़ हटा दिया गया तो कुछ अरसे तो सीधे रहे, फिर उसके बाद क्या किया? तवल्लई, तो मुंह फेर लिया। उसके बाद फिर हमारे ऊपर भी मुसीबतों के पहाड़ टलते हैं तो अब किसको याद रहता है कि हमने कभी किताब को खोला था? आप देखें, एक मरने वाले के घर में जितनी ये किताब खोली जाती है ना, कहीं और नहीं खुलती। कभी यह जीतों के घर में भी इस तरह खोली गई है, गोया के मुर्दों की किताब ही बना दी गई कि जब कोई मरेगा तो पढ़ी जाएगी। और जिंदे क्या करें, उनके लिए तो नहीं जरूरत इस किताब की। वो तो समझते हैं कि हमारे लिए तो इस किताब के अंदर वो, देखें इंसान छोड़ता किस चीज को है, मुंह मोड़ता किस चीज से, खुद ही सोचे, मुंह फेरते आप किस चीज से, जिसको आप अपने लिए अनइम्पोर्टेंट समझते हैं, जिसमें अपने लिए कोई फायदा नहीं समझते, और जिसको छोड़ने से आपको कोई नुकसान नहीं महसूस होता। आज कुरान से भी मुसलमानों का यही रवैया है, वो इसको अपने लिए इंपॉर्टेंट नहीं समझते, इसीलिए मुंह फेरे में। आप कहेंगे हम कहां मुंह फेरते हैं, हम तो रोज तिलावत करते हैं। जब इसको कुव्वत से पकड़ा ही नहीं हुआ, जब इसका फहम नहीं हासिल किया, जब इसको समझा ही नहीं है, तो फिर इससे मुंह फेरना ही है। ये याद रखिए, ये ऐसे ही है जैसे वो एक मिसाल इमाम गजाली ने दी है कि एक बाग है, बाग के मालिक ने अपने एम्प्लॉयज को एक दिया, रूल्स दिए लिख के, और उनको कहा इसके मुताबिक बाग की हिफाजत करना, बाग में जो भी इंस्ट्रक्शंस थी वो सारी इसके ऊपर लिखी हुई हैं, बाग में ये करना, ये ऐसे ना करना। अब उन्होंने बहुत खूबसूरती से और बड़े अच्छे तरीके से उन इंस्ट्रक्शंस को लिया, और उनको बहुत शौक से पढ़ते भी थे, लेकिन ना उनको कुछ समझ आती थी कि क्या लिखा हुआ, ना ही उसके मुताबिक करते थे। कुछ अरसे में क्या हुआ, वो बाग सारा तबाह बर्बाद हो गया, इसलिए कि बाग के मालिक ने जो इंस्ट्रक्शंस दी थी उसके मुताबिक तो बाग के ऊपर कुछ किया ही नहीं उन्होंने। अब बस बस शौक शौक से पढ़ते रहे इंस्ट्रक्शंस को। अब उसके बाद अगर वो बाग के मालिक को कहते हैं कि हमने तो बड़ी शौक से आपकी इंस्ट्रक्शंस पढ़ी थी और बाग हो गया तबाह, तो मालिक क्या सजा देगा या इनाम देगा, बताएं? पूछेगा नहीं कि मैंने तुम्हें क्या कहा था, मैं क्या तुम्हें लिख के दी थी ये सारी बातें कि ये करना और ये नहीं करना, और तुमने क्या किया? पूछेगा या नहीं किया? पूछेगा। क्या वो खुश होगा इस बात पे कि तुम लोग रोज पढ़ते थे उठ उठ के मेरी इंस्ट्रक्शंस को? वो कहेगा मैंने तो तुम्हें इसलिए दी थी कि तुम उसके मुताबिक बाकी देखभाल करो, टेक केयर करो, उसके मुताबिक उसके अंदर सारी चीजें इम्प्लीमेंट करो, इसलिए तो नहीं दी थी कि तुम रोजाना उसका विर्द करते रहो। तो ये हाल हमारा है, हम इस दुनिया में रहते हुए जिंदगी को अगर बाग बनाना है तो हमें क्या चाहिए था कि अल्लाह ताला ने जो इंस्ट्रक्शन दी है उनको हम इम्प्लीमेंट करें, ये भी इसी तरह लिखी हुई है हमारे लिए, लेकिन हमने क्या इसको बना लिया, बस एक दम दरूद की किताब, एक वजीफों की किताब, एक जिन भगाने की किताब, या दुल्हनों को रुखसत करने के लिए किताब, या मर जाए कोई तो उनके ऊपर पढ़ने के लिए किताब। इतना दुख होता है, काश जिंदा लोगों के घरों में इसी तरह किताब खुली हो जैसे कि ये मुर्दों के घर के अंदर खोली जाती है, कोई मर जाए, कोई फौत हो जाए तो जैसे उस घर में खुलती। काश जब खुशियां हों, लोग ठीक ठाक हों, अच्छे हालात हों, उस वक्त भी ऐसे खुले। لیکن جب تک ان کے سروں پہ تور نہیں معلق کر دیا جاتا نا یہ کتاب کو نہیں پکڑتے. تو یہ حال ہمارا ہو گیا. اور کئی لوگ تو پڑھنے کی بھی نہیں زحمت گوارا کرتے, انہوں نے تو بند کر کے ایسے رکھی ہوئی ہیں کہ اب کھولتے بھی ہیں تو صحیح الفاظ بھی نہیں ادا ہوتے کہ لکھا کیا ہوا, صحیح سے پڑھ بھی نہیں پاتے. اب پڑھ ہی نہیں پاتے تو پھر اس لیے کھولتے ہی نہیں ہے, کیونکہ ایک جھجک آ گئی ہے. اللہ تعالیٰ نے کیا فرمایا یہاں پہ, فلولا فضل اللہ علیکم ورحمته لکنتم من الخاسرین. یاد رکھو اگر اللہ کا فضل نہ ہوتا تمہارے اوپر, اسپیشل اللہ تعالیٰ کی فیور نہ تمہارے اوپر ہوتی, اس کی مرسی اس کی رحمت نہ ہوتی تمہارے اوپر, تو تم بہت نقصان اٹھانے والے بن جاتے. یہاں پہ کیا پتا چلا کہ نقصان کس وجہ سے ہونا تھا, کتاب کو چھوڑنے کی وجہ سے نا, کہ تم نے منہ پھیر لیا تھا. اب بھی اللہ تعالیٰ نے تمہارے اوپر رحمت کی تو تم بچ گئے, ورنہ یہ ایسی چیز ہے کہ تم تباہ ہو جاتے. کتاب کو چھوڑنا اتنی بری چیز ہے, کب کی تمہاری تباہی ہو جاتی. لیکن اللہ تعالیٰ نے چونکہ ہر ایک قوم کا ایک وقت مقرر کیا ہوتا ہے کہ قوم توبہ کر لے, تو اگر اللہ تعالیٰ یہ مہلت نہ دے تو فوراً پکڑ لیتا, عذاب آ جاتا ان کے اوپر کہ تم کیوں منہ موڑتے ہو اللہ کی کتاب سے. تو دیکھ لیں اب, اللہ تعالیٰ کی کتاب سے منہ موڑنا کوئی معمولی بات نہیں ہے. اور یہی کتاب ہے کہ اللہ تعالیٰ فرماتے ہیں لعلکم تتقون, کل وہ کتاب تورات تھی, آج وہ کتاب کون سی ہے؟ قرآن ہے, ہدن للمتقین ہے, یہ ہدایت ہے تقوی والوں کے لیے. ہمیں بھی یہی کہا گیا ہے. کتاب کا اگر آپ مقصد دیکھیں نا تو یہی مقصد ہوتا ہے کہ آپ متقی بن جائیں, اللہ سے ڈرنے والے بن جائیں, اللہ کی ناراضگی سے ڈرنے والے. تو اس میں ہمیں پتہ چلتا ہے کہ کتاب کی کتنی اہمیت ہے. تو یاد رکھیے یہ اللہ کا کلام یہی ہمارے لیے نجات کا ذریعہ ہے. اس کو چھوڑنا نو آپشن, جس کو تو بھول جائیں کہ آپ اس کو چھوڑ کے کبھی زندگی صحیح سے گزار سکتے. اس لیے میں یہ کہوں گی کہ ساری زندگی کے لیے اس کو تھام کے رکھنا ہے, آخر دم تک کے لیے یہ نیت کر لیں, آج نیت کر لیں کہ اب میں نے اس کو پڑھنا شروع کیا ہے, سیکھنا شروع کیا ہے, تو یا اللہ آخر دم تک میں اس کے ساتھ تعلق رکھوں گی. اور اللہ تعالیٰ تو اس میری نیت کو پورا تو فرمانا, کبھی بھی یہ نہ چھوڑیں سوچیں کہ میں اس کو چھوڑ کے زندگی گزاروں, یہ مشکل ہے, میں پیچھے ہو جاتی ہوں, ابھی وقت نہیں, ابھی یہ فلاں کام, ابھی یہ فلاں کام نہیں. جو بھی زندگی میں کام چل رہے ہیں ان کے ساتھ مجھے قرآن کو لے کر چلنا, یہ نیت کر لیں. اب دوسرا واقعہ آتا ہے. دیکھیں پہلا واقعہ یہود کے اس رویے کا کہ انہوں نے جب عہد توڑا تو اللہ تعالیٰ نے یہ فرمایا. اب دوسرا واقعہ ان کی ہیلا سازی کا ہے. ہیلا سازی کا مطلب کیا ہوتا ہے؟ ہیلے کیا ہوتے ہیں؟ بہانے بنا بنا کے اور پھر اس کے بعد چیزوں کو جائز کرنا. وَلَقَدْ عَلِمْتُمُ الَّذِينَ اعْتَدَوْا مِنْكُمْ, اور البتہ تحقیق تم اچھی طرح سے جانتے ہو ان لوگوں کو جنہوں نے زیادتی کی تم میں سے. کس میں زیادتی کی؟ پھر سبت میں. کن کو کہا جا رہا ہے کہ تم اچھی طرح جانتے ہو؟ پہلے بھی کہا گیا وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ, ہم نے تم سے پکا عہد لیا, تم نے منہ موڑا. اب یہ کون سنا رہا ہے یہ آیات؟ آپ صلی اللہ علیہ وسلم سنا رہے ہیں. کس کو سنا رہے ہیں؟ یہود کو جو مدینہ میں رہتے تھے. اور یہود نے کون سا, انہوں نے تو کوئی عہد نہیں کیا تھا, ان کے تو اباؤ اجداد تھے, 2000 سال پہلے وہ گزرے تھے, تو انہوں نے عہد کیا تھا, انہوں نے منہ موڑا تھا. تو ان کو کیوں کہا جا رہا ہے؟ میں نے آپ کو یہ بات اس کا جواب پہلے بھی بتایا تھا کہ جب کوئی قوم اپنے سے پچھلوں کے اوپر, ان کے کاموں کے اوپر, ان کے جو بھی طریقے تھے ان کے اوپر فخر کرتی ہے اور ان کو اون کرتی ہے اور اپنے آپ کو ان سے منسوب کرتی ہے, ایسوسیٹ کرتی ہے اور کہتی ہے کہ ہم انہی میں سے, اور جو بھی وہ کرتے تھے بہت اچھا کرتے تھے, انہوں نے سارا بالکل ٹھیک کیا اور ہم بھی ویسا ہی کریں گے, تو وہ بھی انہی میں سے ہوتی ہے.